पाउला सर्वको खचखच इस पाउला सर्वको खचखचका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिद या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्या साब रियल्टर तथा इन्टरनेसनल। सम्पर्क टेलिफोन 571-334-2878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपाली साहित्यको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनुभएको छ वरिष्ठ उपन्यासकार समालोचक तथा कथाकार इन्द्रबहादुर राई। सन् 1927 फेब्रुअरी 3 दिन दार्जिलिङको बालसानमा जन्मनुभएका इन्द्रबहादुर राई पश्चिम बङ्गाल विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर हुनुहुन्छ। सन् 1950 सन् 1980 सेन्ट जोसेफ कलेज लगायत दार्जिलिङका विभिन्न विद्यालयहरूमा अध्यापनको कार्य गरेपछि सन् 1980 पूर्णकालीन लेखकीय तथा सामाजिक कार्यमा संलग्न रहँदै आउनुभएको छ। अखिल भारत नेपाली भाषा समितिका सभापति रहेर भारतको संविधानमा नेपाली भाषाको मान्यता प्राप्त गर्न राष्ट्रव्यापी आन्दोलनको अगुवाई गर्नुभएको थियो। स्मरण रहोस् सन् 1992 अगस्तदेखि नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको छ। इन्द्रबहादुर राई नेपाली उपन्यासका आधारहरू कृतिको लागि सन् 1977 भारतीय साहित्य एकाडेमीद्वारा साहित्य एकाडेमी पुरस्कार, सन् 1994 नेपालबाट जगदम्बा श्री पुरस्कार, सन् 1997 अगमसिंह गिरी पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मानबाट अलङ्कृत हुनुहुन्छ। 1963 कवि ईश्वर बल्लभ तथा बैरागी कैलाका साथ तेस्रो आयाम आन्दोलन चलाउनु हुने साहित्यकार राईले पछि लीला लेखन सिद्धान्तको प्रतिपादन पनि गर्नुभयो। यस्ता बहुचर्चित तथा बहुआयामिक अनि भारतमा रहेर नेपाली भाषाको प्रखर प्रवक्ता अनि सेवक इन्द्रबहादुर राई अहिले हामीसँग वासिङटन डिसीबाट भारतको सिलगढीमा रहनुभएका समयमा टेलिफोन मार्फत सम्पर्कमा हुनुहुन्छ। त आउनुहोस् उहाँलाई स्वागत गरौँ। उपन्यासकार समालोचक तथा इन्द्रबहादुर राईज्यू तपाईँलाई खसखस.com हार्दिक स्वागत छ।
हजुर 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 श्रोता वर्गमा पनि म इन्द्रबहादुर राईको भारत दार्जिलिङबाट नमस्कार सबैमा शुभकामना हजुर गर्छु।
अब हामी प्रश्नतिर लागौँ दाई। सन् 1980 अध्यापनको काम छोडेर पूर्णकालीन लेखक तथा सामाजिक कार्यमा सहभागी हुँदै आउनुभएको छ। त्यस बेलादेखि आफ्नो जीवनयापनको लागि आय आर्जनको स्रोत के रहेको छ?
साहित्य लेखनबाट नेपाली लेखकहरू कसैलाई पनि जीवन निर्वाहको निम्ति पुग्दो सहायता भएको छैन अनि धेरै समय आउँदो समयमा पनि होला जस्तो देखिँदैन। त्यस्तै प्रकारका लोकप्रिय पुस्तकहरू लेख्यौँ भने त केही आम्दानी हुने नै हो, तर अलि गहकिरा पुस्तक सजिलै जनप्रिय नहुने पुस्तकहरू लेख्दा त्यसबाट आएको आयले परिवारको पालन पोषण होला, आफ्नो पनि केही बाटो होला बाँच्नलाई भन्ने छैन। साहित्यबाट त छैन नै, तर आफ्नो निम्ति बाँच्नलाई त अन्यत्रपट्टिबाट केही व्यवस्था गर्नै पर्छ हामी सबैले नै।
हजुर।
र दाना खानलाई दाना, लाउनलाई नाना अनि बस्नलाई छाना, यो तीन कुराको बन्दोबस्त चाहिँ अरू प्रकारले नै पनि केही राम्रै छ। सन्तोष लाग्दो त भन्न सकिँदैन, तर सन्तोष मान्न पर्ने समको व्यवस्था छ र यतिबाटै साहित्यलाई उब्रेको समयमा समय बचाएर आफ्नो अरू कामबाट समय उबारेर साहित्यलाई दिने काम गरिरहेको छौँ। अघि अघि त उमेर थियो, बल थियो र धेरै नै लेखिने काम हुन्थ्यो। अब 83 वर्षको उमेर पुगेपछि त्यो सक्रियता अधिक रहेन अनि फेरि अघि चाहिँ अनुभव पनि कम, ज्ञान पनि कम, त्यसले गर्दा जुनै विषयमा पनि सजिलै धेर गहिरो विचार नगरिकन लेखिन्थ्यो र जहिले पनि लेखिन्थ्यो, जुनै विषयमा पनि लेखिन्थ्यो, जस्तो पनि लेखिन्थ्यो, छापिन्थ्यो। अब त्यो हुँदैन, अब चाहिँ थोरै नै लेखौँ तर अलिक गम्भीरतासँगको कुरा लेखौँ, पछिकाहरूलाई पनि केही एउटा बाटो हुने, एउटा प्रश्न हुने कुरा लेखौँ भन्ने विचारले गर्दा पनि अघि जस्तो लेखिँदैन। यस्तो अवस्थामा 3-4 वर्षमा एउटा पुस्तक लेखिन्छ, 3-5 वर्षमा एउटा पुस्तक लेखेर त्यसको आईबाट त परिवारको पोषण हुँदैन
पक्कै पनि।
यस्तै प्रकारले चल्दै जाँदैछौँ तर यसमा असन्तोष मान्नु पनि छैन। हामीभन्दा अघिका उहाँ लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, उहाँहरूले पनि यसबाट धुमधाम आमदानी गरेर खानुभएको होइन, उहाँहरूको अन्यत्रबाट नै खाने व्यवस्था थियो। एउटा कुरा भन्न मन लाग्छ, यहाँ नेपालका लेखकहरू कविहरू त उनीहरूको आफ्नो व्यवस्था भएकोले यता भारतका लेखक कविहरू जस्ता गरिब हरिब दुःख पाएका छैनन्। त्यसै भनौँ भने नेपालका लेखकहरू त धनी धनी पो छन् त, सिद्धिचरण नै भनौँ, उनलाई दुःख थिएन। उहाँ हाम्रा मल्ल बन्धुहरू गोविन्दबहादुर मल्ल, उहाँहरूलाई दुःख छैन। त्यसरी नै उता दुःख पाउने लेखकहरूको संख्या धेरै कम छ, तर यता भारतपट्टि भारतमा दुःख पाउने लेखकहरूकै संख्या बढ्दा छ। यस्तो हुँदै पनि साहित्यमा केही लागिरहने आँट लिएर र एउटा संलग्नता लिएर लागिरहेका छौँ।
हजुर, हामी धेरै भाग्यमानी सौभाग्यशाली ठान्छौँ किनभने नेपाली भाषाको लागि यहाँहरूले यस्तो आफ्नो कठिनताको बिचमा पनि नेपाली भाषालाई एउटा बढ्दो सिँगारपटार गर्नुभएको छ। अब अर्को क्वेसन, अर्को प्रश्नतिर जाउँ। यहाँले भन्नुभयो पहिला अनुभव कम थियो, ज्ञान कम थियो, जे पनि लेखिन्थ्यो, जे पनि छापिन्थ्यो। अब आएर अनुभव बढी भयो, ज्ञान बढी छ, थोरै लेखौँ, परिष्कृत लेखौँ भन्ने कुरामा तपाईँले ध्यान केन्द्रित हुनुभएको छ। विशेष गरी अब ती परिष्कृत कुराहरू, अब म कस्तो विषयमा तपाईँ ध्यान बढी केन्द्रित गर्न चाहनुहुन्छ?
हेर्नुहोस्, मानिसले ज्ञान पाउँछन् पुस्तकहरू पढेर अनि जीवनको अनुभवबाट।
हजुर,
पुस्तकहरू पढेर र जीवनका अनुभवबाट जति ज्ञानहरू हामी पाउँछौँ, पटुल्छौँ, ती जम्मैले हाम्रो अन्तरमा मानसिक बौद्धिक संरचना तयार गर्छ। भित्र जम्मै ज्ञानहरू मिलेर बसेर अनुभवहरूबाट पाएको ज्ञान, पुस्तकहरूबाट पाएको ज्ञान सबै मिलेर संरचित बनेर स्ट्रक्चर बनेर हाम्रो अन्तरमा बसेको हुन्छ। हामी लेख्छौँ त्यही संरचनाले, त्यही संरचनाबाट हामी लेख्छौँ, त्यही हो हाम्रो लेख्ने, हामीलाई लेखाउने नै भनौँ, साँच्चै भन्नु भने लेखक त्यही संरचना नै हो। र यसरी आएपछि पाएपछि अब यो ज्ञानलाई कसरी लेखौँ, के ज्ञान पायौँ, पहिलो प्रश्न हो, पहिलो समस्या हो, के ज्ञान पाऊँ, कुन ज्ञान बटुलौँ, लेख्ने कुन ज्ञान बटुलौँ, यो पहिलो प्रश्न हो। त्यो ज्ञान पाएपछि फेरि त्यसलाई कसरी लेखौँ, यो अर्को समस्या आउँछ। कसरी लेखौँ भन्दा उपयुक्त प्रविधि टेक्निक लेख्न पर्यो, त्यस अनुसारको टेक्निकको आविष्कार गर्न पर्यो, टेक्निक सोच्नु पर्यो, ढङ्ग युक्ति भाषा सोच्नु पर्यो, यो अर्को काम छ। यसरी लेखिने चिज खोज्नु अनि कसरी लेख्नु भन्ने प्रविधि खोज्नु, यो काम गर्दै हामीले अघि बढ्नु पर्नेछ। यो अलि परिपक्व भएपछि मात्रै यी समस्याहरू हामीमाथि आइलाग्छन्। अघि त यस्तो केही सोचिँदैन थियो, जे देख्यो लेखिहालिन्थ्यो, त्यसमाथि चिन्तन थिएन, लेख्नै मात्रै भए पुगिहाल्यो, पृष्ठ भर्न पाए भइहाल्यो, अनि एकै दिनमा एउटा कथा लेखिन्थ्यो, एकै दिनमा एकै बसाइमा एउटा कथा लेखिन्थ्यो। अब त्यो छैन, एउटा कथा लेख्न पर्यो भने त्यस कथालाई गहिरो प्रकारले हेर्दै, चारैपट्टिबाट हेर्दै, त्यसका अनेक पाटाहरूलाई हेर्दै त्यसलाई लेख्न पर्ने। यस किसिमले लेख्दा यो परिपक्व उमेरमा केही लेख्न पनि धेरै समय लाग्छ, सोच्न पनि केही धेरै नै समय लाग्छ, तर सन्तोष यति छ अघि जस्तो यो सतही चाहिँ हुँदैन, अलिकति यो गहिराई भएकै कुरा हुन्छ, अग्लाइ भएकै कुरा हुन्छ जस्तो लाग्छ। हुन त आफूलाई त्यो लागेको मात्रै होला, साँच्चैमा त्यस्तो गहिराई वा अग्लाइ भएको नलेखिएला, तर आफूले देखेको अनुसारले लेख्दाखेरि गहिराई भएकै अग्लाइ भएकै लेख्ने कोसिस त गर्नै पर्यो, र आफूले देखेको गहिराई र अग्लाइ अनुसारको लेख्ने प्रयास गरिएको यो परिपक्व उमेर, बुढेसकालको उमेर छ, अहिले यसैमा छौँ।
यहाँले भन्नुभयो नि अब उमेर बढ्दै गएपछि परिपक्वता बढ्दै जान्छ, परिष्कृत हुँदै जान्छ, यस्तो लेखौँ भन्ने कुरा जुन तपाईँमा विचार आयो नि, यो एउटा समयले दिएको साहित्यप्रति समाज या समाजप्रतिको बढ्दो जिम्मेवारीले पनि हो, यस्तो चाहिँ परिष्कृत दिउँ भन्ने कुरा लागेको, यसरी पनि हेर्न सकिन्छ।
यसो छ, यो लेखक अनुसार पनि हुन्छ यो कुरा। धेरै विचार नगरिकन त्यसै देखेको कुरालाई मात्रै त्यसको पहिलो छापमै त्यसको पहिलो प्रतिक्रियामै लेख्ने प्रकारको लेखन चाहिँ घटिया लेखन हुन्छ भन्ने पनि छैन है।
हजुर,
किनभने संसारमा जति पनि लेखनहरू लेखिएका छन् सबै लेखनहरू धेरै विचार गरेर लेखिएका लेखनहरू छैनन्। कति त पहिले जस्तो देखियो, पहिले जस्तो लाग्यो, त्यसैलाई जति बुझियो सबै कुरा बुझेर मात्रै लेख्छु भन्न त हुँदैन, जति बुझिन्छ त्यतिबाटै लेख्दै जानुपर्ने नै हुन्छ, आवश्यकता पनि अनि बाध्यता पनि हुन्छ। त्यसकारणले यहाँले भन्नुभएको जस्तो म सेतै पाकेपछि मात्रै मेरो बुद्धि पनि पाकेपछि मात्रै लेख्छु भन्ने किसिमको धारणा होइन. अघि अघि आफ्नो उमेरले जे गरायो त्यही गर्दै जाने काम हामीले गर्यौँ नै. अघि एकै दिनमा एउटा कथा लेखिन्थ्यो, त्यो बेलै त्यस्तो थियो, लेख्यौँ. अनि त्यसरी लेखेका एक दुईवटा कथा राम्रा कथा पनि भए भनेर समालोचकहरूले भन्छन्. अहिले धेरै विचार गरेर लेखिएको कथा साँच्चै नै उत्कृष्ट भयो भन्न पनि हुन्छ, भन्न पनि सकिँदैन. तर आफूले चाहिँ अब लाग्यो मनमा केही विचार गरेर मात्रै लेखौँ भन्ने यो विचार आएको अनुसारले त लेख्नै पर्यो. यसरी लेख्दा उत्कृष्ट लेखिन्छ भन्ने ग्यारेन्टी प्रतिश्रुति त केही पनि छैन, तर यसरी लेख्दा आफूलाई सन्तोष लाग्छ भन्नेसम्म हो.
त्यसो भए तपाईँले पहिला लेख्नुभएका कथा रचनाहरू भनौँ न यौवनकालमा युवावस्थामा लेख्नुभएको र अहिले आउँदाखेरि ती कथाहरूलाई फर्केर तपाईँले हेर्दाखेरि त आफैलाई कतिको चित्त बुझाउनुहुन्छ या चाहिँ नि हातेरिका कस्तो लेखेछु भन्ने कुरा त्यस्ता कुनै द्वन्द्वहरू अहिले लाग्छ मनमा?
हामीले यसो हो, हामीले लेखेका कुराहरू कहिले कहिले अघि अघि लेखिएका लेखहरू कथाहरू निबन्धहरू कहिले कहिले अपरझटमा फेरि पढ्ने अवसर पाउँछौँ पनि हामी.
हजुर,
त्यसो त आफ्ना कृतिहरू दोहोऱ्याइ तेह्रै पढिरहने समय त हामी पाउँदैनौँ
पक्कै पनि. हजुर,
तर कहिले कहिले आफ्नो कृति केही कारणले पढिहाल्नु पर्ने, एकपल्ट वा हेर्नुपर्ने, पल्टाउनु पर्ने यस्तो अवस्था पनि परेर आउँछ.
हजुर,
त्यस बेलामा आफूले अघि लेखेको कृतिहरू पनि कति ठाउँमा साँच्चै राम्रा पनि लाग्छ, राम्रै लेखेछु, यतिको त राम्रै हो भन्ने पनि हुन्छ. त्यो नहुने होइन. एउटा यहाँलाई एउटा दृष्टान्त बताऊँ. मैले समालोचनाहरू धेरै लेखेँ. सबैभन्दा पहिले मैले समालोचना 1950 सालतिर आजभन्दा 60 वर्ष अघितिर लेखेको थिएँ. मैले लेखेको समालोचना सबभन्दा पहिलो समालोचना लैन सिंह बाङदेलको मुलुक बाहिरको एक अध्यायमाथि थियो, सम्पूर्ण पुस्तकमाथि होइन, एक अध्यायमाथि. त्यहाँ म्याउसीलाई रनेले टिस्टामा उसलाई मारिने काम भएको त्यो एक अध्याय अत्यन्तै मन पर्यो. अनि मैले धेरैलाई सोधी हिँडेँ. त्यस बेला समालोचना के हुन्छ थाहा थिएन, धेरैलाई सोधी हेरेँ. एउटा सम्पूर्ण पुस्तकको त समालोचना लेखिएका देखेका छौँ, एक अध्याय मात्रैको पनि समालोचना लेख्न हुन्छ भनेर सोधी पनि हेरेँ. आफै म निश्चित थिइनँ. उहाँ भारतमणि सरलाई गएर पनि सोधेँ, उहाँले भारतीय पत्रिका सम्पादन गरिरहनु भएको थियो, उहाँले हुन्छ पनि भन्नुभएन, हुँदैन पनि भन्नुभएन, लेखेर ल्याऊ म हेर्छु भन्नुभयो. लेखेर ल्याएँ, उहाँले भारतीमा त्यो छापिदिनुभयो. अहिले यति वर्षपछि हेर्छु, त्यो पछि लेखिएका अनेकौँ समालोचनाहरू भन्दा राम्रो छ. त्यसले गर्दा साँच्चै ज्ञान बढेर मात्रै धेरै सिद्धान्तहरू जानेर मात्रै लेखिएको समालोचना चाहिँ स्वत उच्चतर हुन्छ, अघि लेखिएकाहरू चाहिँ उच्चतर हुँदैनन्, अलि निम्नतर हुन्छन् भन्ने कुरा पनि साँचो होइन. यो कुरा पनि मान्नुपर्ने नै छ. तर अघि नै मैले भने बुद्धि आएपछि अलिक राम्रै लेखौँ, अलिक बुझेर लेखौँ भन्ने हुँदा आजकल त्यस्तो हतारोसँग लेखिँदैन.
तपाईँले एउटा अन्तर्वार्तामा के भन्नुभएको छ भने यो सायद मैले पत्रिकाको नाम बिर्सेँ अहिले, एउटा अन्तर्वार्तामा के भन्नुभएको छ भने अब के लेख्छु भन्ने मनमा छ तपाईँको भनेर भन्नुभएको थियो, तब त्यो विषय के थियो, त्यो विषय लेखियो लेखिएन के भन्नुहुन्छ हाम्रा श्रोताहरूलाई?
हजुर, त्यस्तो कहीँ भने होला, कहीँ लेखेको छु होला, यसो अटकल गर्दा प्राय एक दशक भइसक्यो यो लीला बोध माथि नै विचार गर्न थालेको, विचार गरिरहेको हो, र यो लीला बोध सम्बन्धी कुनै कुरा नै मैले लेख्न मन लागेको छ भनेर भनेको थिएँ होला जस्तो मनभित्र कता लागेर आउँछ। अब लीला बोधको कुन पक्षलाई मैले लेख्न खोजेको थिएँ होला, यो एउटा कुरा यसै बताउन चाहन्छु म। हेर्नुहोस्, हामीले कुनै कुरा बुझ्छौँ, हामीलाई प्रकृतिले भनौँ वा ईश्वरले भनौँ, बुझ्ने शक्ति ज्ञान दिएका छन्। साथसाथै यो हामीले बुझेको कुरा ठिक हो कि ठिक होइन, भ्रम मात्र हो भन्ने चिन्ने अर्को ज्ञान पनि हामीलाई प्राप्त छ। हाम्रो पूर्वीय दर्शनमा यसलाई साक्षी ज्ञान भनिएको छ। मैले पाएको ज्ञान त्यो ठिक हो कि भ्रम हो छुट्याउने ज्ञान, अर्को प्रकारको ज्ञान पनि हामीले पाएका हुन्छौँ। र भ्रम भनेर चिन्ने ज्ञान, चिनाउने ज्ञान, अनि भ्रममा नपर्नु भन्ने चेत ज्ञान हामीले पाएका हुन्छौँ। तर कुरा के छ भने यो मानिस भएर बाँच्दा हामीले भ्रमलाई साह्रै नै एकदम हटाउन अलि असम्भव नै हुँदो रहेछ। कति कुरा यो भ्रम हो भनेर जान्दा जान्दै पनि बाँच्नका लागि त्यो भ्रमलाई मान्यता दिएर त्यसै अनुसारले बाँच्ने काम पनि हामीले गर्नु पर्दो रहेछ। एउटा सानै उदाहरण दिउँ, हामीले कुनै खोला वा नदी तर्दैछौँ भने माथि पुलबाट त्यस खोलालाई भेटी स्वरूप एक रुपियाँ, आठ आनी वा चार आनी हामी तल पानीमा फ्याँकिदिन्छौँ। त्यसो गर्दा के होला र? त्यसरी फ्याँक्नु एउटा भ्रम मात्रै होला, तर त्यो भ्रम मात्रै भए तापनि त्यसो गर्दा भेटी चढाउँदा खोलालाई हामीलाई मनभित्र कता बल पाएको जस्तो लाग्छ, राम्रो लाग्छ, राम्रो काम गरिएको जस्तो लाग्छ, अलिकति हर्ष अनुभव हुन्छ, यसले त हामीलाई बाँच्नमा सहायता गर्छ नि त। र यसरी कतिवटा यस्ता भ्रमहरू छन्, ती भ्रमहरूलाई नमाने, त्यस अनुसारले व्यवहार नगरे, आचरणमा ती भ्रमहरूलाई पनि मान्यता दिएर नबाँचे हामी बाँच्नै सक्दैनौँ। निश्चय दार्शनिक निश्चयले भनेका छन्, भ्रम भन्ने कुरा त भुल हो, तर यस्तो भुल हो जुन चाहिँ भुल नगरिकन हामी मानिस बाँच्नै सक्दैनौँ। र अब यो कुरा एउटा बुद्धिले भ्रम भनेर चिनाउनु, त्यो ज्ञान पाउनु, तर अर्को बाध्यता कि भ्रमलाई नमानिकन बाँच्नै नसकिने, मानव जीवन यस्तो अप्ठ्यारोमा परेको छ, यसलाई साहित्यमा लेख्नु अनि कसरी लेख्नु, यो कुरा लेख्नु पर्ने हो जस्तो आजकल पनि लाग्छ, अघि पनि लाग्छ राख्थ्यो, र सायद त्यही कुरा लेख्न खोजेको छु भनेर मैले भनेको थिएँ होला। यो समस्या, अझै पनि खोत्रिनु घोरिनु परेकै छ।
हजुर, बडा राम्रो र मिठो दर्शनको कुरा हामीले सुन्न पायौँ यस प्रसङ्ग प्रश्नको उत्तरको प्रसङ्गमा। अब अर्को प्रश्न, तपाईँले 1960 को दशकतिर, 63 को दशकतिर तेस्रो आयाम ईश्वर बल्लभ र बैरागी कैलाशसँगको सहकार्यमा तेस्रो आयाम ल्याउनु भयो, आन्दोलन चलाउनु भयो, अनि त्यसपछि लीला लेखनको अहिले भर्खर भन्नुभयो, लीला लेखनको कुरा, लीला बोधका कुरा गर्नुभयो। यो प्रसङ्ग कसै कसै मानिसले चाहिँ नि इन्द्रबहादुर राई एउटा योजना अथवा चाहिँ एउटा काम पुरा नगरी अर्को काममा चाहिँ नि हामफाल्ने मान्छे हुन् भनेर पनि मान्छेले गुनासो गरेका छन्। यस्तो गुनासोलाई कसरी लिनुभएको छ तपाईँले?
त्यस्तो अवश्य पनि कहीँ लेखिएको होला। नेपालमा अनेकौँ पत्र पत्रिकाहरू प्रकाशित हुन्छन्, पुस्तकहरू प्रकाशित हुन्छन्, तर मैले त्यो देख्न पाएको छैन। त्यसको कारण यही हो, नेपालपट्टि प्रकाशित पत्र पत्रिका र पुस्तकहरू भारतमा यता आउँदैनन्, रुखावट जस्तो छ सिमानामा, र हामी पढ्न पाउँदैनौँ। र मैले पढ्न पाएको छैन, तर पनि त्यस्तो लेखिएको छैन त भन्न म सक्दिनँ। अब त्यस्तो लेखिएको किन लेखिएको थियो होला, यसो विचार गर्दा तेस्रो आयाम लेखनको आधारशिला, त्यसको घडेरी थियो विज्ञानको, नवविज्ञानको रिलेटिभिटी, सापेक्षतावाद। अब यो सापेक्षतावाद भन्ने आइन्स्टाइनको ठुलो एउटा शास्त्र छ। त्यो ठुलो शास्त्रमा अनेक थोक छन्। त्यहाँ जेनरल थ्योरी अफ रिलेटिभिटी छ, सापेक्षतावादको सामान्य सिद्धान्त, फेरि आएर रिलेटिभिटीको स्पेसियल थ्योरी पनि छ, वैशेषिक सिद्धान्त भन्ने अर्कै, त्यसैभित्र कालको रिलेटिभिटी, टेम्पोरल रिलेटिभिटी भन्ने कुरा पनि छ, त्यसबाहेक त्यहाँ स्थानिक रिलेटिभिटी, त्यहाँ स्पेटियल रिलेटिभिटी भन्ने कुरा पनि छ। हुँदा हुँदा त्यहाँ सिमुल्टेनिएटी अर्थात् समकालीनता, एकै समयमा भएको, कुनै जग्गा चट्याङ हान्यो, हामी 10 मान्छेले सुन्यौँ, एकै समयमा सुन्यौँ, 10:11 हानेको समकालीनता, एकै समयमा हानिएको। तर रिलेटिभिटीले भन्छ कि एकै समयमा हानिएको हो चट्याङ भनेर लागे तापनि 10 व्यक्तिलाई, तर वास्तवमा त्यो एकैसँगमा हानिएको हुँदैन, त्यो पनि रिलेटिभ हुन्छ, सापेक्षता हुन्छ त्यसमा पनि, अघि पछि हुन्छ त्यसमा पनि भन्ने। अब यी सबै कुरालाई हामीले आयामिक लेखनमा लेख्नुपर्ने हो, सर्जनात्मक लेखनमा अनुवाद गरेर, सर्जनात्मक लेखन तुल्याएर हामीले पाएनौँ, गाएनौँ। हामीले आधुनिक साहित्यको समानताको अलिकति लेख्ने बल गर्दा हाम्रो समय गयो, मिथकलाई लेख्दा ईश्वर बल्लभ र बैरागी कायराले उहाँको समय धेरै गयो, अनि चित्रकलाको भाषा आविष्कार गर्दा त्यो भाषालाई लेख्दा धेरै समय गयो, र हामीले रिलेटिभिटीभित्रै पनि कति पक्षहरूलाई समाजमा भ्याएनौँ, यति पक्षलाई गऱ्यौँ, त्यति गर्दा गर्दै हामी छुट्टिनु पर्यो। बैरागी कायला, ईश्वर बल्लभ नेपाल फर्किनु भयो, म दार्जिलिङमा छाडिएँ, तर पनि यसो सम्झना एउटा लाग्छ, धेरै किसिमका सिद्धान्तहरू आए संसारमा, साहित्यिक क्षेत्रमा, कलाको क्षेत्रमा, सङ्गीतको क्षेत्रमा, अरू क्षेत्रमा पनि आए, तर त्यो कुनै क्षेत्र, कुनै ज्ञान, कुनै सिद्धान्त पनि पूर्ण रूपले प्रयोग भएर आएको छैन। कति पक्ष छाडिए भ्याएनन् उनीहरूले, अनि पछि आउनेहरूले यो सिद्धान्तमा पनि यो यो पक्षहरू छाडिएको छ, यिनीहरूलाई बढाएर अगाडि लैजानुपर्छ भनेर उनीहरूले त्यो नयाँ फेरि सुरु गरे, त्यसलाई नियो भनिन्छन्, नवज्ञान, नवलेखन भनेर भन्छन्। त्यसै गरेर जस्तो छ फ्राइडियनिजम छँदैथ्यो, फ्राइडियवाद छँदै थियो, तर फ्राइडले पनि माले जति कुराहरू सिकाएका छन् फ्राइडले त्यो जम्मैमा पनि अझै कति कुरा छाडियो भनेर नियो फ्राइडेनिजम आयो। फ्राइडले पनि छाडेका, स्वयं फ्राइडले पनि सबै कुरा सम्हाल्न नसकेका, त्यसै गरेर मार्क्सिजममा पनि नियो मार्क्सिजम आएको छ। मार्क्सिजमले कार्ल मार्क्स, एङ्गल्स, लेनिनहरूले जति कुरा लेखेर गए त्यसमा नि अझै कति कुराहरू छाडिएको छ भनेर नयाँ किसिमले इङ्ल्यान्डको रेमन्ड विलियमले वा अल्थ्युजरले वा अरू ग्रामस्कीले, इटलीको ग्रामस्कीले कति नयाँ कुराहरू त्यसमा थपेका छन् जुन चाहिँ न्यु मार्क्सिजम भयो। यसरी नै कान्ट जस्ता ठुला दार्शनिक जसले वैचारिकको सबै पक्षलाई ढाकेर एउटा आफ्नो दर्शनशास्त्र खडा गर्नुभयो, कान्टले पनि कतिवटा पक्ष छाडिए सबै पक्ष समात्न सकेनन् भनेर नियो क्रान्तिजम आएको छ। यसरी कुनै ज्ञान सिद्धान्तको पनि सबै पक्ष छाडिँदैन ढाकिँदैन रहेछ, समाइँदैन रहेछ, केही पक्ष त छाडिँदा नै रहेछन् भन्ने देखेर हामीले आफैलाई मन बुझाउन लाउँछौँ। अनि अब एउटै उदाहरण दिउँ, हेरौँ न, हामी बिपी कोइरालालाई साहित्यवादी लेखन, प्रथम साहित्यवादी लेखन लेखक भनेर भन्छौँ, कथाकार उपन्यासकार भनेर भन्छौँ, उहाँलाई नै हामीले नेपालीमा प्रथम अस्तित्ववादी लेखक उपन्यासकार कथाकार भनेर पनि भन्छौँ। तर फ्रायडवाद त एउटा ठुलो शास्त्र छ, फ्रायडवादमा भएका जम्मै कुराहरू बिपीले आफ्ना कथाहरूमा लेख्न भ्याउनु भएन, कति पक्ष छाडिए। अस्तित्ववादमा हाइडेगरदेखि लिएर पछिका सार्त्र, कामु, सार्त्रलाई पनि त्यति समातेनन् बिपी कोइरालाले, कामुलाई मात्रै समाते। र यसरी अरू अस्तित्ववादी पक्षहरू छाडिएका छन्। यसरी कुनै लेखकले पनि कुनै सिद्धान्तको पनि सबै पक्षलाई समातेर लेख्न भ्याउँदैन रहेछ र नयाँ नयाँ यो नव विचार आउँदो रहेछ। र हामी आशा गर्छौँ पछि हामीले लेख्न नभ्याएका तर लेख्न पर्ने कुराहरूलाई लिएर कुनै समयमा नेपालीमा नियो डाइमेन्सनल लिटरेचर, डाइमेन्सनल राइटिङ, नव आयामवाद पनि लेखन गर्ने आउला त्यस्तो समय भन्ने कता कता हामी
आशावादी छौँ।
पुरा नहुने आशा नै भए तापनि त्यो आशा गर्छौँ।
धन्यवाद। होइन, यो अब यहाँले चाहिँ नि तेस्रो आयामको कुरा गर्नु भएपछि अब ईश्वर वल्लभ र बैरागी काइला नेपाल जानुभएपछि तपाईँ दार्जिलिङमा छोडिनु भयो अनि त्यसको केही वर्षपछि तपाईँले लीला लेखनको यो सिद्धान्तलाई ल्याउनु भयो, यसको चाहिँ मूल कारण के थियो छोटोमा भनिदिनुहुन्छ?
अब यही नै अघिकै कुरा आउँछ।
हजुर, छोटोमा भनिदिनुहोस्।
अलिकति यसो पनि भनौँ, अलिकति मेरो आफ्नो एउटा आग्रह भनौँ वा दुराग्रह भनौँ जसो भन्दा पनि हेर्ने एउटा दृष्टिकोण मात्रै हो, त्यही आग्रह पनि दुराग्रह पनि हुन्छ, राम्रो आग्रह पनि हुन सक्छ। मेरो आग्रह के छ भने म जहिले पनि केही न केही पढिरहँ, केही न केही बुझिरहँ, केही न केही ज्ञान थपिरहँ भन्ने मलाई रहर राख्छ। एउटा नयाँ थोक पाइनँ भने अलिकति म मैले ठुलो काम एउटा केही काम गरिनँ, एउटा कुनै कुरामा म चुक्दैछु, मेरो मबाट भुल हुँदैछ जस्तो लाग्छ। त्यसो हुँदा आयामिक लेखनमा जुन वस्तुता भन्ने कुरा थियो त्यो वस्तुताको धारणालाई नै अगाडि बढाउँदै जाँदा लीला लेखनमा पुगिन्छ। वस्तुताको धारणा के हो छोटकरीमा सजिलो गरेर अलिकति छोटकरीमा बुझाउँछु यहाँलाई पाठ श्रोतावर्गलाई। हेर्नुहोस्, जब सृष्टि भयो माटो ढुङ्गा रुखपात पशु पक्षी सबै भए, तर मानिस पछि आए, मानिस पछिबाट आएका प्राणी हुन् मानिस। त ती मानिस नहुँदा पनि ढुङ्गा रुखपात पशु पक्षी पर्वत डाँडा खोला त थिए नै। मानिस आएपछि मानिसले ती सब चिज देखे, उनको ज्ञान बढ्दै गयो, अनि देखेर उनीहरूले यो राम्रो त्यो नराम्रो, यो सुन्दर त्यो असुन्दर भनेर छुट्याउन थाले। यसको अर्थ यो होला, उसको अर्थ त्यो होला भन्ने, यो पृथ्वी किन छ उनले जान्न खोजे, यो पृथ्वी हामीलाई हामी मानिसको निम्ति बनिएको हो उनले अर्थ लगाए, त्यो अर्थ कस्तो होला, होला कि त्यो साँच्चै मानिसको निम्ति बनिएको होला कि त्यो मानिसले लाएको अर्थ मात्रै हो। यसरी रुखको पनि आफ्नै मूल्याङ्कन, ढुङ्गाको पनि आफ्नै मूल्याङ्कन, पर्वतको पनि आफ्नै मूल्याङ्कन, यसको सुन्दरताको पनि अर्कै एउटा बोध मानिसले पाउन थाले। ती सबै मानिसका आत्मपरक बोधहरू मात्रै हुन्, वस्तुपरक बोध होइनन्। पर्वतलाई मेरो नाम पर्वत हो भन्नेसम्म थाहा हुँदैन, म पर्वत हुँ भन्नेसम्म पनि ज्ञान हुँदैन, ऊ त्यो छ मात्रै, त्यो वस्तु मात्रै छ, यसलाई भनिन्छ वस्तुता। कुनै चिजको पनि आफ्नै अर्थ आफ्नै मूल्याङ्कन हुँदैन, सबै अर्थ मूल्याङ्कन अर्थ्याई मानिसले गरेकाहरू मात्रै छन् आत्मपरक। यी आत्मपरक अर्थ्याईहरू धेरै जस्ता भ्रमहरू छन्। यसरी वस्तुताको धारणाबाट भ्रममा बढ्यौँ, भ्रममा बढेपछि त निराय बोधमा हामी आइपुगि गयौँ। यसरी हामीले लीला बोधमा पुग्ने कुनै आवश्यकताले होइन, तर वस्तुताको धारणालाई नै अझ गहिरो प्रकारले बुझ्दै जाँदा, त्यसको वस्तुताको धारणामा अझ हाँगा बिगा हाल्दै जाँदा, अझ पूर्ण रूपले चिन्ने कोसिस गर्दै जाँदा हामी लीला बोधमा पुग्छौँ। यसरी लीला बोध कुनै आवश्यकताले आविष्कार गरिएको भन्दा अघि पाएको बोधले लाई नै बढाउँदै जाँदा पुगिएको एउटा चरण, एउटा अवस्था हो।
लीला लेखनको आधारमा लेखेको पुस्तक नेपालको मदन पुरस्कारद्वारा पुरस्कृत भएको त यहाँले थाहा पाइसक्नु भएको होला, कृष्णधरावासीको उपन्यास। आफूले प्रतिपादन गरेको सिद्धान्तको आधारमा लेखेको उपन्यास पुरस्कृत हुँदाखेरि तपाईँलाई कस्तो अनुभूति भयो?
हेर्नुहोस्, आयामिक लेखन गर्दा त्यसकालमा आयामिक सिद्धान्त, आयामिक लेखन सिद्धान्तलाई अघि बढाउँदा मदन पुरस्कार ईश्वर वल्लभले पाउनुभयो। उहाँको कविता सङ्ग्रह आगोका फुलहरू हुन् आगोका फुलहरू होइनन् कविता सङ्कलनको निम्ति, त्यस बेला पनि यस्तै होसी लागेको थियो जस्तो अहिले लीला बोधी सिद्धान्तमा आधारित कृष्णधरावासीको उपन्यास राधाले फेरि मदन पुरस्कार पाउँदा हर्ष हामीलाई अवश्य नै लाग्छ। तर यति कुरा चाहिँ भन्नुपर्छ हामीले कि खालि आयामिक सिद्धान्तमा आधारित भएकोले मात्रै ईश्वर वल्लभले मदन पुरस्कार पाउनु भएको र लीलाबोधमा आधारित भएको कारणले मात्रै कृष्णधरावासीले राधा उपन्यासमा पद्म पुरस्कार पाउनु भएको चाहिँ होइन। त्यो पुरस्कारहरू दिएको छ ती कृतिहरूको साहित्यिक श्रेष्ठताको निम्ति, साहित्यिक एक्सिलेन्सको निम्ति। त्यसमा आयामिक सिद्धान्त भए पनि राम्रो प्रकारले नलेखिएको भए पाउने थिएन मदन पुरस्कार। त्यसमा लीला बोध भए तापनि, जति नै खाँदेर लेखेको भए तापनि, लेखन राम्रो नभएको भए, साहित्यिक गुण त्यहाँ नभएको भए यी कृतिहरूले मदन पुरस्कार फेरि पाउने भएनन्। र कता कता छेउबाट अलिकति गर्व मान्छौँ, तर साथ साथै यो चेत त हामीलाई छ कि साहित्यिक कृतिको श्रेष्ठताले नै उहाँले पाउनु भएको हो, मात्र सिद्धान्तको आधारले पाउनु भएको होइन।
धन्यवाद। अब हामीले यो साहित्यका कुरा गरिसकेपछि एकछिन नेपाली भाषाका बारेमा कुरा गरौँ। नेपाली भाषाको मान्यता प्राप्तिको लागि भारतको संविधानमा नेपाली भाषाको मान्यता प्राप्तिको लागि भएको आन्दोलनको झन्डै 16-17 वर्षपछि मात्र सन् 1992 यस आन्दोलनले सफलता पायो। तर सफलता पाउँदाखेरि भारतको संविधानमा नेपाली भाषा मात्र नभनेर नेपाली गोर्खाली भाषा भनेर मान्यता पायो। तर तपाईँहरूको लडाइँ नेपाली भाषा मात्रै थियो, गोर्खाल्यान्डको कारणले नेपाली र गोर्खाली भाषा भनेर मान्यता पाउँदाखेरि तपाईँहरूलाई आफ्नो आन्दोलनप्रतिको कस्तो एउटा प्रतिक्रिया अथवा कस्तो रह्यो त्यतिखेर त्यो नाम एउटा फेरिँदाखेरि थपिँदाखेरि?
यहाँ पहिले सुरु एउटा कुरा सुधारौँ।
हजुर।
भारतको संविधानमा, संविधानको 8 अनुसूचीमा राष्ट्रिय मान्यता नेपाली भाषालाई दिँदाखेरि मात्र नेपाली भाषालाई दिएको छ, गोर्खाली भाषा त्यो नामलाई दिएको छैन। भारतीय संविधानको 8 अनुसूचीमा नेपाली भनेर मात्रै लेखिएको छ, गोर्खाली भनेर लेखिएको छैन। खालि हामीले जुन आन्दोलन गऱ्यौँ नेपाली भाषाले नै मान्यता पाउनुपर्छ भनेर त्यसैलाई स्वीकार गरेर संविधानको 8 अनुसूचीमा नेपाली भनेर मात्रै नाम छ, गोर्खाली भनेर नाम राखिएको छैन। त्यो एउटा त्यस बेलाको राजनीतिक एउटा आन्दोलन चाल भएको थियो। तर भारत सरकारमा धेरै बुझ्नेहरू छन्, उनीहरूले धेरै बुझिवरिकन सफा भनिदिए। त्यस बेलाको गृहमन्त्रीहरूले, त्यस बेलाका बिजेपी पार्टीका लालकृष्ण अडवाणीहरूले, के अरे त्यस बेलाका कम्युनिस्ट पार्टीका लिडरहरूले पनि भनिदिए, आजसम्म हामीले नेपाली भाषा भनेर मात्रै नाम सुनेका थियौँ, गोर्खाली भाषा भन्ने नाम सुनेका, गोर्खा भाषा, गोर्खाली भाषा त त्यो हो नेपालमा अघि चलेको नाम, तर गोर्खा भाषा भन्ने हामीले भर्खर मात्रै सुन्दैछौँ भनेर त्यस विषय त्यस विचारले पनि उनीहरूले गोर्खा भाषालाई त्यहाँ उल्लेखसम्म पनि छैन, मात्र नेपाली भाषालाई मात्रै त्यहाँ मान्यता र स्थान दिएको छ भारतको संविधानमा।
हजुर, त्यसो भए मैले इन्टरनेटमा पढेको एउटा लेख थियो त्यसबारेमा चाहिँ नि त्यसैको आधारमा मैले यो प्रश्न बनाएको थिएँ, सायद त्यो प्रश्न पक्कै पनि त्यो लेख गलत रहेछ। धन्यवाद, यसको लागि चाहिँ सुधार, नयाँ नयाँ कुरा पनि थाहा भयो। तर अब एक कुरा गर्दाखेरि नेपाली भाषाको आन्दोलन तपाईँले चलाइरहनुको बेलामा गोर्खाल्यान्ड राज जस्तो राजनीतिक आन्दोलन पनि सुरु भयो। यो तपाईँहरूको भाषिक आन्दोलनमा गोर्खाल्यान्डको राजनीतिक आन्दोलनले कतिको तपाईँहरूलाई सहयोग पुर्यायो, अलिकता विपरीत असर पार्यो, के देख्नुभयो तपाईँहरूले?
यो गोर्खा भाषा भनेर फैलाउने त्यस बेला सुभाष घिसिङ थिए।
हजुर।
सुभाष घिसिङले चाहिँ गोर्खा भाषाकै समर्थन गर्थे, नेपाली भाषा नामको विरोध गर्थे, र उनीबाट भाषा आन्दोलनलाई कुनै किसिमको पनि सहायता भएन। अझ नेपाली भाषा नाम स्वीकार गराउनमा उनबाट सक्दो बाधा गरिएको हो, तर त्यो बाधा उनको बाधा काम लागेन।
यहाँको नेपाली भाषाको चाहिने मान्यता भारतको संविधानको 8 सूचीमा मान्यता प्राप्त गर्न यहाँको ठुलो योगदान छ। त्यसको लागि हामी नेपाली भाषा बोल्ने मानिसहरू सारा तपाईँप्रति आभारी हुनुपर्छ र छौँ पनि, र हामी गौरवान्वित पनि छौँ। यही भाषाको क्रममा अहिले नेपाल एकछिन नेपालतिर जाउँ। नेपालमा बढ्दो राजनीतिक अहिले यो स्वतन्त्रताको आधारमा कतिपय मानिसहरूले चाहिँ नेपाली भाषालाई खस भाषा भनिनुपर्छ भनेर केही मान्छेले आवाज उठाइरहेका छन्। यो आवाज तपाईँले सुन्नुभएको छ कि छैन? पक्कै पनि सुन्नुभएको छ होला। नेपाली भाषालाई खस भाषा भनिनुपर्छ भन्ने कुरालाई तपाईँले कसरी लिनुभएको छ?
हेर्नुहोस्, यो भाषाको नाम धेरै प्रकारले राखिन्छ। कहिले त अरूले नाम राखिदिन्छन् अनि त्यही नाम सधैँ टाँसिएको जस्तो हुन्छ। जस्तो यो गोर्खा भन्ने नाम हाम्रो नेपाली भाषामा, नेपाली व्याकरणमा गोर्खा त ठाउँको नाम मात्रै हुन सक्छ। गोर्खा नेपालमा छ, गोर्खा ठाउँको नाम हो, तर जातिको नाम गोर्खा हाम्रो व्याकरण भाषाको व्याकरण अनुसारले मिल्दैन, अनि भाषाको नाम गोर्खा मिल्दैन। तर अङ्ग्रेजहरूले, ब्रिटिस आर्मीका अफिसरहरूले नेपालीहरूलाई नेपाली भन्न वा गोर्खाली भन्न नजानेर गोर्खा भन्न राखिदिए। उनीहरूको ज्ञानको अभाव, उनीहरूको ज्ञानको कमीले त्यो नाम राखियो, अनि पछि त्यही नाम फैलिँदै पनि गयो। यसरी कहिले त अरूहरूले नाम राखिदिन्छन्, तर आफ्नो ले जानेको नाम अनुसारले त हामी यसलाई नेपाली नै भन्दैछौँ। किनभनेदेखि अघि हामी साना साना राज्यहरूमा बाँडिएका थियौँ, 22 अझै पनि त्यसभन्दा बढ्ता जस्तो राज्यहरूमा बाँडिएका, त्यस बेला हाम्रो नाम, देशको नाम नेपाल थिएन। नेपाल भनेपछि काठमाडौँ मात्रै विशेष चलन थियो, तर सबैको एक मुष्ट भएपछि, देश एक भएपछि, एकीकरण भएपछि देशलाई नेपाल भनियो, अनि देश नेपाल भएपछि नेपालभित्र बस्ने सबैजना नेपाली भइहाले स्वतः नै।
हजुर,
देश नेपाल भएपछि त्यस देश नेपालभित्र बस्ने सबै मानिसहरू नेपाली भइहाले स्वतः, अनि उनीहरूका हाम्रा बाजे बराजुहरू सबै नेपाली भए, अनि हाम्रा बाजे बराजुका सन्तान हामीहरू नाति पनातीहरू
नेपाली भए,
बाजे जब नेपाली भए भने नाति पनातीहरू पनि नेपाली नै हुन्छन्, र हामी नेपाली नै हौ, हाम्रो भाषा नेपाली नै हो भन्नमा हामी अडिएरै बसेका छौँ।
हजुर, धन्यवाद। अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यहाँको भाषा सम्बन्धी ज्ञान र साहित्य सम्बन्धीको ज्ञान हामीलाई दिनुभएपछि अन्त्यमा खसखस .com का श्रोताहरूलाई तपाईँले आफ्नो सल्लाह, सुझाव या सन्देशको रूपमा केही भन्नु पर्दा के भन्नुहुन्छ होला?
अन्त्यमा श्रोतावर्गलाई मेरो त यति नै एउटा बिन्ती वा परामर्श छ। हामी अब त संसारभरि फैलिएर कहाँ कहाँ पुगेर, कहाँ 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 रैथाने भएर बस्न पुगेका छौँ, तर जहाँ पुगे तापनि हाम्रो इतिहास, हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो साहित्य हामीलाई प्यारो छ। सधैँ त्यो राखेर हामीले च्यापेरै हिँड्नुपर्छ। हाम्रो जीवन जतिकै प्यारो, हाम्रो यो सम्पत्ति हो। बाजे बराजुदेखि, भानुभक्तदेखि, उनीभन्दा अघिदेखि आएर कमाएको यो एउटा हाम्रो रिक्त, हाम्रो पिता पुर्खादेखि पाएको सम्पत्ति हो, त्यसलाई बचाएर राख्नुपर्छ र हाम्रो नेपाली भाषाले नै हामीलाई सबै एक बनाएर राखेको छ अहिलेसम्म। अघि नेपाली भाषालाई नै च्यापेर यसैलाई नै अझ धनी बनाएर गयौँ भने नेपाली भाषासँगै टाँसिएर नेपाल नेपाली संस्कृति पनि आउँछ, सबैसँग एउटा सहनतासँग बस्ने मेलमिलापमा बस्ने हामी आउँछौँ। त्यसो त हेर्नुहोस् आजकल यो बेला नै अब प्लुरलिजमको बहुलतावादको युग छ, संसारभरि कति सय कति धर्महरू छन्, संसारका सबै मानिसलाई एउटै धर्मका बनाउन सकिँदैन, संसारभरिका सबै मानिसलाई एउटै भाषा बोल्ने बनाउन सकिँदैन, संसारभरका सबै मानिसलाई एउटै नस्लका एउटै जातिका बनाउन पनि सकिँदैन। बहुलता हुन्छै हुन्छ, छँदैछ र त्यसमा सहनता राखेर सहेर एकअर्कासँग सहेर बस्नुपर्छ। यो बहुलतालाई सहने जुन अब विश्वमै आएको एउटा आवश्यकता हो, यो आवश्यकता हाम्रो क्षेत्रमा पनि जहाँ हामीहरू बसेका छौँ नेपालमा भारतमा र अन्यत्रमा यही सहनशीलता राखेर हामी बसौँ। हामी अब जाति भएर बाँच्यौँ भने मात्रै हामी बाँच्छौँ, अब हामी एउटा जात भएर वा एउटा थर भएर बाँच्न खोज्यौँ भने हामी बाँच्न सक्दैनौँ। जाति भएर बाँच्यौँ भने हामी बाँच्छौँ अघि बढ्छौँ, तर टुक्रिएर अझ जात भएर वा थर भएर अगाडि बढ्न खोज्यौँ भने हामी बिलाउने बाटोतिर लागेका हुन्छौँ, त्यो बाटो हामीलाई कहिले आउँदैन। यसमा अलिकति होसियारी र खै गर्न पर्छ, सतर्क बस्न पर्छ, बस्छौँ हामीले। अन्तमा अर्को एउटा कुरा यति नै भन्न मन लाग्छ, हामी जहिले पनि आपसमा भेटघाट गर्ने काम हाम्रो सधैँ होस्। साह्रै अलग अलग बस्यौँ भने हामीहरू टाढा टाढा हुँदै जान्छौँ र नेपालमा सभाहरू हुन्छन्, भारतका हामीलाई पनि निम्तो आउँछ, हामी त्यहाँ पुग्छौँ। भारतमा त्यसरी नै सभाहरू हुन्छन् अनि नेपालका लेखक कविहरूलाई निम्ता दिन्छौँ, उनीहरू आउँछन्। यसरी पारस्परिक भेटघाट सधैँ भएर रह्यो भनेदेखि हामीलाई कुनै प्रकारको अप्ठ्यारो पर्ने छैन, यसमा हामी विश्वस्त छौँ।
हवस् त, वरिष्ठ कथाकार समालोचक उपन्यासकार इन्द्रबहादुर रायज्यू, तपाईँको अमूल्य समय तथा विचार खसखस डट कमका श्रोताहरूलाई प्रदान गर्नुभएकोमा हामी आभार व्यक्त गर्दै, तपाईँको कलमले नेपाली साहित्य अझ परिष्कृत र सुसज्जित बन्दै जाओस् भन्ने कामना गर्दै अहिलेलाई हामी बिदा माग्न चाहन्छौँ। धेरै धेरै धन्यवाद।
हजुर, श्रोता वर्गमा मेरो पनि नमस्कार।